और अब उसने क्या शुरू किया, अब धमकी इतनी बड़ी दी है कि तुम अभी पता चल जाएगा तुम्हें। फिर उसके बाद उसने फौरन फैसला सुना दिया, लाउकत्तियअन्ना अयदियकुम व अर्जुलकुम मिन खिलाफिन, मैं अलबत्ता मैं ज़रूर काट दूंगा तुम्हारे हाथ तुम्हारे पैर मुखालिफ समत से, थुम्मा लउसल्लिबन्नकुम अजमाइन, फिर अलबत्ता मैं ज़रूर सूली चढ़ाऊंगा तुमको सब के सब को। इतनी बड़ी सजा दे दी, ये सजा का ऐलान फिरौन ने जो किया है मामूली बात नहीं थी। लाउकत्तियअन्ना अयदियकुम व अर्जुलकुम मिन खिलाफिन, यानी अगर लेफ्ट पैर काटा है तो राइट साथ हाथ काटेगा, और अगर किसी का राइट पैर काटा है तो लेफ्ट हाथ काटेगा, यानी मुखालिसन, ताकि किसी तरफ से भी इंसान यानी एक साइड भी उसकी ठीक ना रह सके, दोनों साइड्स ऐबदार हो जाएं। और दूसरी बात ये कि अगर इंसान की एक साइड की दोनों ये लिम्स काट दिए जाए ना तो उसकी डेथ का भी चांस होता है। फिरौन चाहता नहीं था कि ऐसे आराम से इनको मौत दे दी जाए, वरना तो देखें एक तलवार कहता कि भाई उनके सर उड़ा दो, वो मुश्किल था। लेकिन फिरौन इतना जालिम था, इतना जालिम बात, यानी इससे ज़्यादा आप क्या सोच सकते हैं, यानी जुल्म की इंतहा कि जो न्यू बॉर्न बेबीज़ को ज़िबा करने का हुक्म दे सकते हैं, इससे ज़्यादा आप क्या सोचते थे कितना वो जालिम होगा। आज अफसोस इस बात का होता है कि बाज़ लोग फिरौन की ये जो इनके जो आसार हैं उनको इतना वो अच्छा समझते हैं कि उनके ये जो अपने ड्राइंग रूम्स में रखे हुए हैं, फिर उनके छोटे छोटे जैसे मिनिएचर्स मिलते हैं कहीं, वो उनको ख़रीद लेते हैं, यानी इतने वो उस तहजीब से जो फिरौनियत की तहजीब है उनका जो कल्चर था जो उनकी चीज़ें थी उनसे इतने मुतासिर, पता नहीं कि कितना जालिम था वो। और आपको पता है सूली चढ़ाना इसने ईजाद किया था, सबसे पहले इसने सूली दी थी, और इसी ने, ये पहला आदमी था जिसने ये लिम्स को ऑपोजिट डायरेक्शन में काटने की शुरुआत की थी। नहीं, कोई अगर इंसान सोच सकता हो ना कि कोई जुल्म से जुल्म जालिम से जालिम चीज़ हो सकती है, एक्ट हो सकता है, तो वो फिरौन ने किया। और बातें इसी तरह करते हैं, जब उनके पास तो दलील तो कुछ होती नहीं है तो फौरन थ्रेट्स के ऊपर उतर आते हैं, हम ये कर देंगे, हम तुम्हें वो कर देंगे, हम तुम्हें ऐसी सजा देंगे, तुम्हारा नामो निशान मिटा देंगे, फलां कर देंगे, इस तरह की थ्रेट्स होती हैं ना, आज भी लोगों को दी जाती हैं कि अपने मुंह बंद कर लो वरना हम ये कर देंगे। तो उसने भी ये कहा, उसने कहा कि मैं तो ये काम करूँगा और उसके बाद भी ये नहीं कि ये कटवा के छोड़ देगा, फिर सूली चढ़ाऊँगा। सूली कैसे चढ़ाई जाती थी कि किसी भी जगह पर जैसे कोई खजूर का तना है उसके साथ जिंदा इंसान को, आप सोचिए, ये नेल्स के साथ मेखों के साथ गाड़ दिया जाता था, वहाँ पे ही लटका रहता था और वो वहीं पे सिसक सिसक के मरता था और लोगों के लिए निशाने इबरत बन जाता था, लोग देखें और ये देखो कि तुम दोबारा कभी ऐसा ना काम करो। अस्तग़फिरुल्लाह रब्बी। थोड़ी सी एक बात यहाँ पे कहना चाहती हूँ, ये फिरौन के तरीके होते हैं इस तरह के काम करने के, इस्लाम का तरीका ऐसा नहीं होता। वैशियाना जो सजाएं देने का या काम करने का तरीका ना, आप कभी इस्लाम में नहीं देखेंगे। सजाएं तो दी गई, रजम भी किया गया, घोड़े भी मारे गए, ये हुई हैं सजाएं, मिली हैं लोगों को, आप सल्लल्लाहु अलैहि वसल्लम के दौर में भी मिली हैं। लेकिन जो इस तरह वैशियाना है ना, जिसको देख के इंसान की तबीयत कराहत करे, ये फिरौनियत की निशानी है। आज अगर मुसलमानों में कोई ग्रोह ऐसे काम करता है कि लोगों के सर पकड़ के उनको ज़िबा करे और उनके सर लटका दे कहीं, तो ये वैशियाना सजाएं या ये वैशियाना तरीके इस्लाम के नहीं हो सकते। ये फिरौनियत की निशानियां हैं, वो इस किस्म के काम करता है और फिर इस पे फख्र करें कि वो वीडियोस बना बना के लोगों को दिखाएं, मीडिया पे चढ़ाएं कि जो देखो हमारे कारनामे। इस्लाम ऐसा नहीं है, इस्लाम वहशी नहीं है। तो अगर कोई लोग क्लेम करते हैं कि हम मुसलमान हैं और हम ये काम कर रहे हैं, तो ये फिरौनियत हो सकती है, मुसलमानियत नहीं हो सकती। कोई मुसलमान किसी इंसान का गला पकड़ के इस तरह ज़िबा नहीं कर सकता, चाहे वो किसी मजहब का भी इंसान हो, क्योंकि अल्लाह ताला ने हमें नहीं ये इजाज़त दी। देखिए, इस्लाम कभी ये काम नहीं करता कि वो दूसरे मजहब वाले को कहे कि तो तुम मुसलमान नहीं हो इसलिए हम तुम्हें काटते। ये बातिल के काम होते हैं, آپ صلی اللہ علیہ وسلم نے کتنے لوگوں کو یہ کرا کے, اچھا تم مسلمان نہیں ہو اب تم تمہارے گلے کاٹیں گے, کیا کبھی ایسا ہوا؟ خود بتائیں. ہاں جہاں پہ حق اور باطل کا مقابلہ ہوا, جنگیں ہوئیں, ان کے ریزنز اور تھے, یہ نہیں تھا کہ ابھی تم مسلمان نہیں ہوتے اس لیے تمہیں ماریں گے. تو لیکن باطل کا یہ ضرور طریقہ ہوتا ہے کہ اگر تم ہمارے مذہب پہ نہیں آتے تو ہم تمہیں عبرتناک سزا دیں گے, ہم تمہیں چھوڑیں گے نہیں. میں نے آپ کو واقعہ بتایا بھی تھا, اوہد تک ایک شخص مسلمان نہیں ہوا تھا, تو مسلمانوں میں رہ ہی رہا تھا مدینے میں, اس کو تو نہیں کسی نے پکڑ کے گلا کاٹ دیا کہ جو ہے نا تم کیوں نہیں اسلام لے کر آتے. ابو جہل کا گلا کاٹ دیا جاتا یا اس طرح, جب جنگ ہوئی تو ہاں ہوا, آمنے سامنے ہوا, ایک دوسرے کے ساتھ ہوا, اور یہ ہوتا ہے دنیا کے اندر, مگر ایسے نہیں کہیں ہوتا کہ کوئی اگر آپ کے مذہب پہ نہیں ہے تو آپ اس کے ساتھ اس طرح کا سلوک کریں. اور فرعون نے یہ کام کیا تھا, تو اس نے کتنی یہ ایک انسان اگر آپ تھوڑا سا امیجن بھی کرے کتنی ایک خوفناک بات ہے, اور کتنا سوچیں فرعون کی پاور کتنی تھی اس جگہ پہ کہ اس نے کسی وزیر سے مشورہ نہیں لیا, اس نے سزا سنانے سے پہلے کسی پارلیمنٹ میں بل نہیں پیش کیا, اس نے کسی سے نہیں پوچھا, اس نے فیصلہ سنا دیا. اس کا مطلب اس کی اتنی پاور تھی. جادوگر یہ بات کیا جانتے نہیں تھے؟ جانتے تھے اچھی طرح کہ ایمان لانے کا مطلب کیا ہوگا, پھر فرعون کیا کرے گا, اس سے کوئی چیز بعید نہیں ہے, وہ اتنا ظالم ہے کوئی کمی نہیں چھوڑے گا. پھر بھی انہوں نے اتنی جرت کری کہ وہ گر پڑے اللہ کے آگے, سجدے میں گر پڑے, اتنی جرت, یہ جرت کس نے دی ان کو؟ اس ایمان نے جو جب دل میں آ جاتا ہے نا تو انسان بہادر ہو جاتا ہے. اب سمجھ آئی کہ کون سا نڈر ہونا ہے؟ یہ کتے بلی سانپ ان سے ڈر جانا یہ کوئی وہ نہیں ہے کہ چیزیں آئے ہائے تم تو مسلمان ہو اور تم ڈرتے, یہ چیز وہ نہیں ہے. یہ ہے کہ جب حق اور باطل آمنے سامنے ہوں, باطل کے سامنے سینہ تان کے کھڑے ہو جانا اور اسے نہیں ڈرنا, یہ ہے جو اصل بے خوف ہونا ہے, یہ ہے جو ایمان آپ کو کر دیتا ہے. یا آپ کا ایمان سٹرونگ ہوتا ہے پھر آپ اس چیز سے نہیں ڈرتے, اب میں کیا کروں گی, اب لوگ مجھے حجاب میں دیکھ لیں گے, کوئی میرے پر حملہ ہی نہ کر دے, آئے ہائے کوئی مجھے مار نہ دے. مجھے حجاب میں دیکھ لیا تو آج کل تو حجاب والوں کو پہچان ہو جاتی ہے, چلو حجاب اتار کے پہنو. اچھا اب مجھے تو کوئی نوکری نہیں دے گا تو میں کیا کروں گی, تو لوگوں کو پتا چل جائے گا کہ میں مسلمان ہوں, مجھے تو اپنی زندگی خطرے میں لگتی ہے, چھوڑو یہ مسلمان اسلام یہ ساری چیزیں. نہیں, پھر انسان ایسے نہیں کہتا, پھر انسان ڈٹ جاتا ہے, اس کو ڈر ہی نہیں لگتا کسی کا, کیا کر لے گا کوئی, پھر وہ یہ کرتا ہے. ان سے سیکھیں, یہ ہے کسی بھی نیو مسلم کے لیے, جو ریورٹڈ مسلم ہے اس کے لیے بھی یہ سٹوری اتنی زیادہ ریلیونٹ ہے کہ جب آپ اسلام لاتے ہیں اور آپ کے خلاف لوگوں نے, اس سے زیادہ خلاف کیا ہوگا, یا اس سے بڑی کس کو سزا مل سکتی ہے مجھے بتائیں, کسی کا زیادہ زیادہ کیا ہوگا, اس کے والدین اس کو چھوڑ دیں گے, لوگ نہیں اس سے بات کریں گے, یہ ہوگا, یہی چیزیں ہو سکتی ہیں نا. ان کے اوپر کتنی بڑی سزا آئی, انہوں نے یہ نہیں کہا کہ ہم اسلام چھوڑ دیں, انہوں نے کہا قالوا انا الى ربنا منقلبون, بے شک ہم تو اپنے رب کی طرف تو لوٹنا ہی ہے, مرنا تو ایک دن ہے ہی, موت تو آنی ہے, کیا فرق پڑتا ہے بستر پہ آئے یا سولی پہ آئے, کتنے نہ ڈر ہو گئے. تو یہ ریورٹڈ مسلم کے لیے بھی اس میں سبق ہے, اور ہمارے لیے بھی بہت بڑا سبق ہے کہ آج ہم جان لیں کہ ایمان ہوتی کیا چیز ہے. ہمیں تو آج تک یہی نہیں سمجھ آئی کہ ایمان کیا چیز ہے, ہم یہ سوچتے ہیں کہ بس کلمہ پڑھ لیا یہ ایمان آ گیا. نہیں, ابھی آپ اسلام میں داخل ہوئے, ایمان ابھی نہیں آیا. ایمان جب آتا ہے تو انسان کی دل, اس کی زبان اور اس کے ایکشن سب سپیک کرتے ہیں, سب بولتے ہیں کہ میں ایمان والا ہوں. پھر یہ نہیں کہ دل تھر تھر کانپ رہا ہے, ہائے وہ کیا ہو جائے گا, ہائے پتہ نہیں, ہر وقت خوف کے اندر رہتے ہیں. آج مسلمانوں کی کیفیت دیکھیں نا, آپ کسی مجلسوں میں دیکھیں, ہر وقت خوف والی باتیں, ہائے پتہ نہیں ہمیں نہ کچھ کر دیں, ہمیں پکڑ نہ لیں, ہائے ہمارا تو پتہ نہیں فون تو نہیں ٹیپ ہو رہے, ہائے ہمارا یہ, بھائی کیوں آپ ڈر رہے ہیں؟ ایمان تو انسان کو مضبوط کر لیتا ہے, اور آپ کا اللہ پہ ایمان ہے جس کے اوپر آپ سوچتے ہیں کہ شر اور خیر نفع اور نقصان سب اس کے ہاتھ میں، آپ تو یہ منہ سے بولتے ہیں، پھر ڈرتے ہی اتنا زیادہ ہیں، اتنا ڈرتے ہیں کہ بس ہر وقت کچھ وہ چاہتے ہیں کہ ہمیں کہیں نہ کہیں سے چھوٹ مل جائے، نہ ہمارا اسلام کسی کو ظاہر ہو، نہ ہمارا کسی کو پتہ چلے کہ یہ مسلمان ہے۔ یاد رکھیں، اگر آپ نے اپنی آئیڈینٹیٹی چھوڑ دی اس ملک میں تو آپ مٹ جائیں گے، آپ کا مذہب مٹ جائے گا۔ اگر آپ نے کر دیا نا کہ ہم اپنے آپ کو سیمولیٹ کر لیتے ہیں دوسرے لوگوں کے اندر، غیر مسلموں کے اندر، ایسے ہی بن جاتے ہیں کہ کسی کو پتہ ہی نہ چلے کہ ہم مسلمان ہیں، تو آپ کا دین اس ملک میں زندہ نہیں رہ سکتا، اس ملک سے یہ دین ختم ہو جائے گا۔ کیونکہ مسلمان اپنی پہچان کے ساتھ زندہ رہتا ہے، وہ ایسے نہیں کر سکتا میں گھلا ملا رہوں بس پتہ ہی نہ چلے۔ کس بات سے یہ نہیں چاہتے کہ پتہ نہ چلے؟ اس لیے کہ کوئی ہمیں نقصان نہ پہنچا دے۔ تو نقصان آپ نے انسانوں کے ہاتھ میں سمجھا ہوا ہے؟ ان لوگوں کی جو قصہ ہے یہ جادوگروں کا، میرے لیے تو اتنا انسپریشنل ہے، اتنا مجھے پسند ہے۔ سبحان اللہ، وہ کیسے لوگ تھے، کیسے لوگ تھے کہ وہ صبح کو آئے ہیں تو کفر کے اوپر آئے ہیں، جادو جو یعنی کبیرہ گناہ ہے، صبح کو یہ جادوگر اس کے ساتھ آئے ہیں، صبح کو جہنمی تھے اور چاشت کے وقت جنتی بن کے جنت میں پہنچ گئے۔ سبحان اللہ، وہی جو ہم نے پہلے بات کی تھی اپنے پروگرامز میں صبح کے، کہ زندگی ہو تو ایسی ہو کہ انسان ٹھیک ہے اپنی زندگی میں جو بھی ہے، لیکن اس کا خاتمہ ایمان کے اوپر ہو، اس کا خاتمہ بالخیر ہو، اس کا خاتمہ نیکی کے اوپر ہو۔ اب دیکھیں یہ گیو اپ کیا کر رہے ہیں، آپ یہ نہ بھولیے گا، ذہن میں رکھیں ایک بات، یہ نہیں ایک طرف عام زندگی ہو وہ ایک الگ بات ہوتی ہے، عام زندگی چھوڑ کے اچھا جی میری تو پہلے ہی زندگی اتنی خراب تھی، ٹھیک ہے چلو مر ہی جاتے ہیں نا، تو پہلے ہی دنیا کوئی رہنے کی جگہ نہیں رہی، چلو اچھا ہے کہ موت ہی آ جائے، ایک یہ ہوتا ہے سٹانس۔ دوسرا کیا ہے، یہ کیا چیز چھوڑ رہے ہیں، نوٹ کریں، اتنا بھاری انعام، اور یعنی ایلیٹ تو ایک مرتبہ تو ان کا پہلے بھی بڑا تھا، بڑے سیلیبریٹی تھے، لیکن فرعون کے دربار میں مقرب ہو جانا، سمجھ لیں کہ بادشاہ اپنا پرسنل کوئی کسی کو سیکرٹری بنا لیں، یا آج کا صدر کسی کو کہہ دے کہ آپ کا انعام ہوگا، آپ کو یعنی اتنے کیپٹل ہل میں، وائٹ ہاؤس میں آپ کو جاب ملے گی، تو کتنی بڑی بات ہوگی، کتنا بھاری انعام و اکرام تھا، ٹاپ پوزیشن تھی فرعون کے دربار میں۔ ایک طرف یہ ہے اور دوسری طرف کیا ہے، اس قدر عبرتناک موت، یعنی کوئی چھوٹی بات نہیں تھی، ایک سر قلم کر دینا تلوار سے وہ ایک بات ہوتی، ایک یہ سننا ہی کسی کا کہ میرے ساتھ یہ ہوگا، سوچیں اس وقت انسان کی کیا حال ہو۔ تو ایک طرف دنیا آپ کے قدموں میں ہوگی، دوسری طرف موت ہے، دو ایکسٹریمز ہیں، وہ کس چیز کو چھوڑ کے آ رہے ہیں یہ دیکھ رہے ہیں آپ؟ ہمیں تو چھوٹی سی جاب جانی پڑے گی بھائی، اب چاہے انہوں نے ویسے ہی ہماری نالائکی کی وجہ سے ہمیں نہ رکھا ہو کہ نوکری پہ، لیکن سارا الزام اس پہ لگا دیتے ہیں، میں حجاب پہنا ہوا تھا نا اس لیے نہیں بس رکھا، میرے ساتھ ڈسکریمنیشن ہی ہوتی ہے۔ بھائی آپ کے اندر سکلز بھی اتنی ہیں کہ نہیں؟ پھر تو کوئی بغیر حجاب والی کو یعنی ان امپلائڈ ہونا ہی نہیں چاہیے اس ملک میں، سبھی کے پاس نوکریاں ہونی چاہیے اگر آپ یہی کہتے ہیں تو، اور کوئی حجاب والی نوکری کے ساتھ ہونی نہیں چاہیے۔ پھر ہم سارا الزام اسلامی شاعر کو دے دیتے ہیں، اپنے اسلام کو دے دیتے ہیں کہ سارا الزام یہ ہمارے اسلام کا ہی ہے، اس قصور اس کا ہے، اس کی وجہ سے ہمارے ساری مشکلات ہیں۔ استغفر اللہ ربی، یہ نہ ہو کہ اللہ تعالیٰ کسی دن ہمیں اس طرح سے ریجیکٹ کر دے جیسے ہم اسلام کے شاعر کو ریجیکٹ کرتے ہیں، اور اللہ کی باتوں کو ایسے کرتے ہیں کہ یہ ہمارے اوپر کوئی بوجھ ہے، ان کو گلے سے اتارو۔ تو انہوں نے کہا زیادہ سے زیادہ فرعون تم کیا کر لو گے، ہماری جان لے لو گے نا، تو اس سے کیا گھبرانا، ہم نے ویسے بھی اپنے رب کے پاس چلے جانا۔ کاش ایسا ایمان ہم میں بھی آ جائے، یا اللہ ہمیں ایسا ایمان عطا فرما، کتنا خوبصورت ایمان ہے ان کا، حق کے لیے جان قربان کر دینا، یہ حق کے حق ہونے کی آخری گواہی ہوتی ہے۔ انسان گواہیاں دیتا ہے، دیکھیں جیسے آپ مثلا اپنی مرضی چھوڑ کے گواہی دیتے ہیں، कि मैं हक की खातिर खड़ी हूँ, आप अपनी तरीके, आप अपनी सोच बदली, आपने अपने शौक कुर्बान किया, आपने ये भी आपने हक की गवाही दी कि मैं इस हक के ऊपर हूँ। अल्लाह के रास्ते में आपने इतना कुछ छोड़ा, जितनी आपकी पहली ज़िंदगी थी वो सारी छोड़ी, तो वो भी अल्लाह के रास्ते में गवाही है। लेकिन आखिरी मरहला जो होता है ना, जिसके बाद अब इंसान के पास कुछ भी नहीं और रह जाता गिव अप करने को, देने को, वो है जान दे देना। ये जान ही बस आखिरी चीज़ बची हुई थी मेरे पास, अल्लाह मैंने वो भी दे दी तेरे रास्ते में। ये होती है हक की सबसे बड़ी गवाही, ये होता है ईमान, ये होती है सच्चाई, सच्चा ईमान। और सच्चा ईमान जब दिल में आता है तो नंबर वन क्या चीज़ होती है, ये पॉइंट्स आप लिख लें। नंबर वन क्या चीज़ होती है, इंसान की बुजदिली ख़त्म हो जाती है, बुजदिली नहीं रहती उसमें, बहादुर हो जाता है वो। देखो उनकी दुनिया ही बदल गई ना, कहाँ फिरौन को से इन्होंने इनाम पाना था और कहाँ वो वहाँ पहुँच गए। तो सच्चा ईमान इंसान को नडर बना देता है। नंबर टू, सच्चा इंसान इंसानों की गुलामी से आज़ादी दे देता है। इंसान उनसे नहीं खौफ खाता, उनका गुलाम नहीं रहता, हाय अल्लाह ये ना नाराज़ हो जाए, वो ना वो। सच्चा ईमान इंसान को ना इनकी गुलामी से छुड़वा देता है। हम जो आज कभी किसी से के गुलाम बने हुए, कभी रस्म रिवाज के, कभी लोगों के, वो इसी वजह से कि हमारा ईमान कमज़ोर है। फिर और सच्चा ईमान इंसान को जुर्रत दे देता है, जुर्रत, ताकत, ये उसको बहादुरी में ही लिख लें या इसमें अलग से पॉइंट लिख लें। अच्छा, नंबर तीन ये कि दुनिया का लालच चला जाता है दिल से, ये आखिरत सामने जब आ जाती जाहिर है दुनिया क्या चीज़ रहेगी। नंबर फोर बात कि अल्लाह से उम्मीद लग जाती है। अब देखिए उनकी उम्मीद फिरौन से नहीं है, अब अल्लाह से है। अल्लाह हमारा ईमान अच्छा कर दे, सॉरी हमारी आखिरत अच्छी कर दे, हमारा आखिरी वक्त हमारा ईमान पे हो, ये उनको ज़्यादा अजीज़ है। कितना बड़ा चेंज आ गया ना ईमान लाने से, मतलब ईमान कितनी स्ट्रॉन्ग चीज़ है, जब आ जाता है किसी के दिल में तो उसको क्या से क्या बना देता है। कहाँ इनाम इकराम का लालच, कहाँ सर कटवाने के लिए तैयार है। आपको अजीब सी बात नहीं लग रही, क्योंकि हम तो अपने अंदर ऐसा ईमान देखते ही नहीं ना, हम तो वो चीज़ हमारे अंदर है ही नहीं। फिर देखें अगला पॉइंट ये है कि ईमान जब आ गया तो दुनिया की खौफनाक तरीन सज़ा भी उनको शेकी नहीं कर सकी, मुतजलजल नहीं कर सकी, उनके पैर नहीं हिला सकी। नंबर सिक्स बात ये कि जब सच्चा ईमान आता है ना तो इंसान जम जाता है, साबित कदमी होती है, इंसान चाहता है कि इसी पे मैं मरूं। फिर ये नहीं होता कभी आज कुछ तो कल कुछ, अपने रंग बदलता रहे, नहीं। फिर अगला पॉइंट ये है कि फिक्र सिर्फ फिर अपने अमल की रह जाती है और किसी चीज की फिक्र नहीं रहती। अगला पॉइंट ये लिखें कि सच्चा ईमान इंसान की प्रायोरिटीज बदल देता है। फिर ना घर वालों का होश रहता है, ना दुनिया का ख्याल होता है, उन्होंने ये तो नहीं सोचा आए हमारे बच्चों का क्या होगा, उनमें से भी तो इतने हज़ारों थे, उनकी फैमिलीज़ नहीं होंगी क्या, हाय हमारी फैमिलीज़ का क्या होगा, हाय फलाने का क्या होगा, अब पता नहीं फिर हमारा क्या हशर करेगा। नेक्स्ट पॉइंट लिखें कि फिर दुआएं भी बदल जाती हैं, यहाँ पे इंशाल्लाह हम इनकी भी दुआ देखेंगे। अगला पॉइंट, मौत का डर भी नहीं रहता इंसान को, तो भरोसा आप किस पे होता है, रब पे नजरें होती हैं, उम्मीद रब से होती है, भरोसा उस पे होता है। दुनियावी लालच खत्म हो गया, नुकसान की परवाह खत्म हो गई, तो ये लोग अब ये कह रहे हैं मौत की किसको परवाह है, हमने तो रब के पास लौटना ही है। और इसमें दूसरा ये मतलब भी है कि ठीक है आज तुम हमें सजा दे रहे हो ना, वहां पे तो जाकर रब के सामने पता चल ही जाएगा। وَمَا تَنقِمُ مِنَّا إِلَّا أَن آمَنَّا بِآيَاتِ رَبِّنَا لَمَّا جَاءَتْنَا نہیں تم ناراض ہوئے ہم سے مگر اس بات پہ کہ ہم بس ایمان لے آئے ہیں اپنے رب کی نشانیوں پہ جب وہ آ گئی ہمارے پاس؟ یعنی تمہیں بس ہم سے کیا دشمنی ہے؟ صرف اتنی بات ہے تمہیں پرابلم ہم سے صرف یہی ہے کہ ہمیں ایمان لے آئے ہیں اپنے رب کی نشانیوں پہ جبکہ وہ سامنے ہیں ہمارے؟ آج بھی دیکھیں بعض ملکوں میں فلسطین ہو گیا، برما ہو گیا، آپ کے سامنے ان کی مثالیں ہیں، لوگوں کو تکلیف کیوں دی جا رہی ہے؟ صرف اس لیے کہ وہ مسلمان ہیں، بس۔ ہم کہتے ہیں ہمارے مذہب میں آ جاؤ، برما میں تو انہوں نے صاف کہا یہ تم اپنی آئیڈینٹیٹی چھوڑ دو، تم اپنا اسلام چھوڑ دو، پھر بے شک ٹھیک ہے، نہ ہم تمہیں یہاں سے نکال لیں گے نہ کچھ۔ ان کو بے گھر کیا گا، ان کی زندگی حرام کر دی، قتل و غارت، ان کی نسل کشی کر رہے ہیں، ختم کر رہے ہیں ان کو صرف اسلام کی وجہ سے۔ اور ان کو بھی یہ یہاں پہ کیا کہہ رہے ہیں کہ تم صرف ہم سے یہ دشمنی، تمہاری ناراضگی ہم سے صرف اس بات سے کہ تم ہم ایمان والے ہیں۔ اور دیکھیں انہوں نے سبحان اللہ سچا ایمان آیا تو دیکھو اس کے بعد نہ کوئی ٹال مٹول، نہ کوئی سستی، نہ کوئی یہ کہ ہم چلو ابھی انتظار کر لیتے ہیں تھوڑا سا، ابھی کچھ نہیں بولتے، جب گھر جائیں گے سوچیں گے، کسی سے مشورہ کریں گے، تو پھر ہم تو یہی سوچتے ہیں نا، کوئی قرآن کا حکم ہم پڑھ لیتے ہیں کلاس میں، اس کے بعد کیا سوچ آتی ہے؟ نہیں ابھی تو نہیں عمل کرنا، ہسبینڈ سے پہلے پوچھ لوں، پھر امی سے مشورہ کر لوں، پھر بہنوں سے پوچھ لوں، دوست کیا کہے گی، پھر یہ سارے چیزوں سے جب کمفرٹیبل ہو جائیں گے تو پھر ہم کریں گے۔ انہوں نے نہیں یہ سوچا، انہوں نے سیدھا فوراً ایمان لیا ہے، کوئی کمپرومائز نہیں، کوئی یہ نہیں کہ ابھی ڈوج کر دیتے ہیں فرعون کو، بعد میں جا کے نا گھر جا کے ایمان لے آئیں گے۔ ہم تو سوچتے ہی رہتے ہیں، اتنے کام آتے ہیں نا اللہ کے جو ہمارے سامنے آئے، یہ آیات ہی ربی نہ آئے نا، نشانیاں وہی نہیں نشانیاں ہوتی جو انہوں نے دیکھی تھی، معجزہ ہی نہیں نشانی ہوتی، یہ اللہ کا کلام بھی ایک نشانی ہے، یہ بھی تو معجزہ ہے، ہمارے سامنے بھی تو آئی ہیں اللہ کی کئی آیات، ہم کیا ایمان لے آئے اس طرح ان کے اوپر کہ ہمارا دل، زبان، عمل سب بدل جاتا، ہم ان کے مطابق چلنے لگتے؟ ہم نے بھی تو یہ قرآن کا معجزہ دیکھا ہے، کیا ہم مان جاتے ہیں؟ جیسے جادوگر فوراً سجدے میں گر گئے، سجدے میں گرنا کیا ہے؟ سبمٹ کر دینا، سبمیشن۔ کیا ہم سبمٹ کرتے ہیں اللہ کی آیات پڑھ کے؟ کتنے ہی سارے حکم ہیں آئے گزر گئے، دوسری دوسری دفعہ، تیسری تیسری دفعہ بھی قرآن پڑھ رہے ہیں، آئے گزر گئے چلے گئے، پہلی دفعہ پڑھا روئے بہت سن کے، پھر اس کے بعد پھر کیا کرنا، پھر بھی نہیں ہے، یہ اس پکا ایمان نہیں ہوتا، اس کا مطلب ایمان میں کمزوری ہے۔ اللہ اکبر۔ تو انہوں نے دعا کی پھر، ربنا افرغ علینا صبرن، اے ہمارے رب ہم پہ انڈیل دے صبر، وتوفنا مسلمین، اور ہمیں مسلمان بنا کے فوت کرنا۔ سبحان اللہ، اب دعا بھی دیکھو کیسی پیاری ہے کہ یا اللہ، یہ نہیں اللہ پیچھے ہمارے بچوں کا خیال رکھنا، یا اللہ بس اب ہم تو مرنے لگے ہیں، اے ہم نے کتنی بڑی قربانی دے دی اپنی جانوں کی، کوئی ہائے ہائے نہیں نکل رہی ان کی، ہم دیکھو چھوٹی چھوٹی باتوں کے اوپر ہم بس وہ دیکھیں کہ ہم نے کتنا بڑا احسان کر دیا، اسلام کے اوپر ہمارا ہی احسان ہو گیا کہ ہم تو پڑھنے بیٹھ گئے قرآن، تو ہم نے بہت بڑا کارنامہ کر دیا۔ دیکھو ذرا ان کو کہتے ہیں اتنی بڑی بات سن کے نا، اب ظاہر ہے انسان ہے نا، دل تو وہ ہوتا ہے کہ یہ نہ ہو کہ ہم متاثر ہو جائیں، یہ نہ ہو ہمارا دل ڈر جائے فرعون کی اتنی بڑی جو اس نے ایسی عبرت ناک سزا کی بات کی، یہ نہ ہو سزا کا خوف آ جائے، یہ نہ ہو کہ ہمیں کوئی روب میں آ جائیں ہم، اس کی دھمکیوں میں آ جائیں ہم فرعون کی، تو صبر یہاں پہ کیا ہے؟ ہاں یہاں پہ صبر کون سا صبر ہے؟ کوئی غم کے اوپر صبر نہیں ہے، بلکہ صبر یہاں پہ ہے کہ یعنی دین پہ قائم رہنا اس آزمائش کے آنے کے بعد، یعنی جب فرعون نے اتنی بڑی سزا کا کہہ دیا، یہ نہ ہو کہ ہم شیکی ہو جائیں، ہم متزلزل ہو جائیں، تو ہم نے تو ایک قدم اٹھا لیا، اللہ اب تو ہمیں تھام لینا، یہ کہنے کا مقصد ہمیں صبر دینا، یعنی کہ اب ہم بس اس پہ قائم رہیں۔ تو انہوں نے کوئی لمبے چوڑے درس نہیں سنے تھے، نہ انہوں نے کوئی لمبی چوڑی باتیں کی تھی، ابھی تو بےچارے ایمان لے کر آئے تھے، وہ دیکھو کیسا پکا ایمان ہے कि कह रहे हैं जमा दे हमको, हमारा आज प्रॉब्लम क्या है, हम जमते नहीं है किसी भी काम में। आज कोई चीज सुन लेंगे, कहीं कोई दर सुन लिया, कहीं कोई, इतने जोश में आ गए, बस अभी मैं रजिस्टर करा रही हूँ, अभी मैं ऐसे कर रही हूँ, फलां हो गया अपने। उसके बाद चार दिन के बाद देखो कोई नामो निशान ही नहीं पता, बस जी भर गया, जितना कुछ करना था कर लिया। हमारे अंदर सब्र नहीं है, जमाव नहीं है। तो ये बड़ी प्यारी दुआ है जो उन्होंने की। सुभान अल्लाह, अल्लाह ताला ने इनका जिक्र कुरान में करके ना रहती दुनिया तक इनका जिक्र जिंदा रखा, कि जो ईमान लेकर आएंगे वो इनके किस्से से हमेशा सबक लेते रहे कि कैसे थे वो फिरौन के जादूगर। ना कोई नमाजें, ना कोई रोजे, ना कोई कुछ, ईमान के साथ। देखो उनका ईमान ही इतना ब्यूटीफुल था, ईमान लेकर आए जन्नती होगा। तो कह रहे हैं अब उनको ये है कि बस कहीं ये हमसे चला ना जाए, कहीं हम बेसब्रे ना हो जाए, कहीं हम एकदम इमोशनल होके ये ना हो कि हम छोड़ दें इसको। उनको पता चल गया ना हमारे पास कितनी कीमती चीज आ गई। देखिए इंसान की जो दुआ होती है ना वो भी बताती है कि वो है क्या अंदर से, किस चीज का लालच है। आपकी अपनी दुआओं से पता चल जाएगा कि आपकी नजर में दुनिया है या आखरत है। ये नहीं है कि दुनिया की दुआ नहीं मांगनी चाहिए, लेकिन बाज लोग सिर्फ दुनिया की ही मांगते हैं, बस दुनिया ही छाई रहती है, आखरत की बस अल्लाह जहन्नुम के अज़ाब से महफूज रखना बस, बाकी और कुछ नहीं चाहिए वो, और इतना ज़्यादा कोई इसके ऊपर जोर नहीं देते कि और हमें आखरत में किस किस अजाबों से और क्या क्या चीज़ मरहलों से अल्लाह महफूज रखना, वो नहीं परवाह, ना कोई कब्र की, ना कोई मौत की सख्ती की, वो दुआएँ तो आती नहीं है। हाँ ये ज़रूर आती है कि जॉब उसकी मिल जाए, उसको रिश्ता मिल जाए, उसका ये हो जाए, उसका औलाद हो जाए, उसका ये चीज़ें हमारे दिमाग पर हावी रहती हैं। तो हम इन्हीं की यही दुआएं मांगते रहते हैं। इनको इतनी कीमती चीज ईमान मिली तो ये उसकी दुआ मांग रहे हैं कि अल्लाह आप जमा देना, ऐ अल्लाह पीछे ना हट जाए हम, ऐ अल्लाह फिरौन ने जो ये बातें की हैं अब हम इनसे मुतासिर ना हो, ऐ अल्लाह इन, क्योंकि देखिए आप दुनिया में देखते ना कि जब सख्ती आती है तो बाज लोग अपना ईमान ही छोड़ देते हैं, ईमान से ही फिर जाते हैं। तो वो इनकी वाली बात है कि जान जाए तो जाए लेकिन ईमान ना जाए, ये इन्होंने ठान लिया। और फिर कहते हैं वह तवफ़ा ना मुस्लिमीन, अल्लाह मुसलमान बना के मुसलमान हालत में इस्लाम की हालत में हमें फौत करना। कोई उन्होंने अपने और कोई फिरकों के नाम या इस तरह के नाम, इस तरह ने मुसलमान, इसका मतलब इस्लाम उस वक़्त में भी वही था जो पैगम्बर लेकर आए थे। हर दौर में पैगम्बर जो दीन लेकर आए हैं वो इस्लाम ही है। ये कितनी प्यारी दुआ है कि यानी सबर भी है इसमें, और इस्लाम की हालत में जिसको वफात हो गई तो वो तो जन्नत ही है, और इस्लाम से मतलब फरमा बरदारी भी है कि तेरी आगे सबमिशन की हालत में। यही दुआ की इन्होंने, और इसके बाद इनको फिरौन ने वही सजा दी जो उसने कही थी। ये सूली पे चढ़ गए लेकिन ईमान नहीं इन्होंने छोड़ा। सुबह को दाखिल हुए मैदान में तो कैसे जादूगर, शाम को जब छोड़ा है मैदान तो कैसे मोमिन। सुभान अल्लाह। और कोई फिरौन से रहम नहीं मांगा, फिरौन के आगे बिछ जाते, फिरौन के आगे जरा उसको मनाने की कोशिश करते, नहीं नहीं हमने वो तो सजदा उस वक्त ऐसे जज्बात में आके कर दिया था, लेकिन असल में तो हम ये सजा सुनने के बाद देखे उनकी कोई कंडीशन को चेंज नहीं हुई, क्या रहम की अपीलें नहीं की उन्होंने, अल्लाह से दुआ की है। मोमिन की नजर फिर ईमान आने के बाद अल्लाह के ऊपर लग जाती है, वो उससे दुआएं करता है और उसको फिक्र अपने ईमान की होती है। ये सबसे कीमती चीज है जो आपको मिली थी, हमें इसकी कदर नहीं है। तो उन्होंने खुद को अल्लाह के हवाले कर दिया कि जो हमारे बस में अल्लाह हमने वो तो कर दिया, अब तू हमारा मददगार हो जा। याद रखें ये दुआ लिख लें, जिसको भी दीन के रास्ते में कोई सताए या उसको कोई मुश्किल पड़ रही है दीन के रास्ते में, वो दीन पे चलना उसको मुश्किल लग रहा है, ये दुआ पढ़ें, ये दुआ किया करें, ठीक है, कि अल्लाह मुझे जमा दे, मेरे पैर ना फिसलें, मैं डावा डोलना हूँ, कभी भी आपको लगे ना मैं शेकी हो रही हूँ, मुझे किसी का खौफ हो रहा है और उसकी वजह से मैं अब मेरा ईमान मुतजलजल हो रहा है, ये दुआ करें। वैसे भी करनी चाहिए लेकिन ऐसे लोगों के लिए बहुत ज़्यादा ضروری ہے کرنی، ایمان کے راستے میں کسی بھی مشکل سے گزر رہے ہیں. اسی طرح جو نئے نئے اسلام پہ آتے ہیں ان کے لیے بھی بہت ضروری ہے، کیونکہ بعض آتے ہیں اسلام میں پھر وہ دیکھتے ہیں ہمارے رویے وہ واپس چلے جاتے ہیں. اللہ اکبر، استغفر اللہ. تو صبر کی دعا ایمان کے راستے میں بہت ضروری ہے، اس لیے کہ انسان اگر ساری زندگی بھی سیدھا چلتا رہے، مرنے سے پہلے اگر وہ بے صبرا ہو جائے، مثال کے طور پہ کوئی لوگ خودکشی کر لیتے ہیں بے صبرے ہو گئے، یا کوئی لوگ ایمان کا راستہ چھوڑ دیتے ہیں کہ نہیں میں نہیں یہ سختیاں برداشت کرتی، سب ضائع ہو جاتا ہے پچھلا. تو اس لیے صبر مانگے اللہ سے. انسان کو نہیں پتا کسی وقت اس کا دل پلٹ جائے، کسی وقت انسان کا مزاج پلٹ جائے، کسی وقت کیا حالات ہو جائیں. اللہ معاف کرے، دل کے پلٹنے کا تو کوئی پتہ نہیں ہے نا، انسان باغی ہو سکتا ہے. تو جب آپ دعا کریں اپنی دعاؤں میں یہ دعا شامل کر لیں، کیونکہ دیکھیں ہم کمزور انسان ہیں نا، آخرت کے لیے جب ہم کچھ کرتے ہیں نا اس کا فوری ہمیں رزلٹ سامنے نظر نہیں آتا، اس کے فائدے نظر نہیں آتے. شیطان پھر بہکاتا ہے، کیا فائدہ ہوا تمہارا یہ کام کرنے کا، ہاں کیا فائدہ ہوا؟ تو انسان کہتا ہے ہاں واقعی تو کچھ فائدہ تو ہوا نہیں، چلو چھوڑو اس کو. تو شیطان انسان کے سامنے نا خطرے دنیا کے اور پریشانیاں اور یہ اور کتنے کام تمہارے یہ رہ گئے اور ایسے رہ گئے، تم ایسے ہی اس راستے پہ چل پڑی، اس طرح کی چیزیں دکھاتا ہے. انسان ان فائدوں کو زیادہ بڑا فائدہ سمجھتا ہے جو فوراً سامنے نظر آئے. جنت تو نظر نہیں آ رہی، آخرت کے فائدے تو نظر نہیں آ رہے، اس لیے ان کی پرواہ نہیں رہتی. تو یہ دعا کیا کریں، یا اللہ موت دینا تو اسلام کی حالت میں دینا، ہم دنیا سے رخصت ہوں تو بھی حق پہ ہوں، اور دنیا میں رہیں تو بھی اسی راستے پہ رہیں. تو یہ صرف ان کے لیے دعا نہیں ہے، ہم سب کے لیے. اب کیا ہوا، اب دیکھیں، اب فرعون نے ان کو تو یہ سزا دے دی. اچھا ہونا کیا چاہیے تھا، دیکھیں مقابلہ تو ان کا موسیٰ علیہ السلام کے ساتھ تھا، تو سزا تو ملنی چاہیے تھی موسیٰ علیہ السلام کو یا ہارون علیہ السلام کو، کہ بھائی ان کی وجہ سے ایسے ہوا، اور فرعون کے لیے کون سا مشکل تھا. تو اس نے یہ سزا تو ان کو دے دی جادوگروں کو، انہوں نے موسیٰ علیہ السلام کے بارے میں تو کچھ بولا ہی نہیں. تو اب کیا ہے، وہ سرداروں کو کھجلی ہونے لگی، انہوں نے کہا وقال الملأ من قوم فرعون، سرداروں نے کہا جو فرعون کی قوم سے تھے، اتذر موسیٰ وقومہ، کہ تو اچھا ان کو تو تم نے سزا دے دی، موسیٰ علیہ السلام اور اس کی قوم کو تم ایسے ہی چھوڑ دو گے، ان کا نہیں کچھ کرنا، تاکہ لیفسدوا فی الارض، تاکہ یہ زمین میں فساد کرتے پھریں. یعنی فرعون کیا سوچتے تھے کہ ایک اللہ کی طرف بلانا اور سارے معبودوں کی نفی کرنا یہ فساد ہے؟ اس لیے فساد کہہ رہے تھے، ان کی فساد کی ڈیفینیشن دیکھیں کہ بس فرعون کے اقتدار کو خطرہ ہے، اس لیے انہوں نے کہا یہ فساد ہے. تو دیکھیں فساد کی بھی ہر ایک کی اپنی ڈیفینیشنز ہوتی ہیں، ہاں ہر ایک کی ڈیفینیشن کو نہیں لے سکتے، وہ اس کو فساد کہہ رہے ہیں. تو اور آپ ایک بات دیکھیں، نوٹ کریں، کیسے یہ فرعون کو بھڑکا رہے ہیں، جو اس کے مشیر ہیں، جو اس کی چاپلوسیاں کرتے ہیں، وہ کیسے اس کو بھڑکا رہے ہیں. اس کا مطلب ہے کہ جو انسان کے ارد گرد اس کے مشورہ دینے والے ہونے چاہیے نا، وزیر مشیر، وہ اچھے نیک لوگ ہونے چاہیے. اس لیے کہ بعض دفعہ بڑے بڑے بادشاہوں کو یہ وزیر مشیر ڈبو دیتے، بڑے بڑے لیڈر یا جو کوئی دین کا کام بھی کرے اس کے ارد گرد بھی ایسے لوگ ہونے چاہیے جو اس کو نیک مشورہ دیں، اچھا مشورہ دیں. اس کا لیڈر کا، ان کے جو امیر ہے اس کا اگر قدم پھسلنے بھی لگے تو وہ اس کو بتائیں، اور یہ الٹی اس کو تجویزیں دے رہے ہیں، الٹی پٹیاں پڑھا رہے ہیں. دیکھو پھر اس کا موسیٰ کہتا نہیں تم نے کچھ کرنا، اب وہ جا کے زمین میں فساد پھیلاتا پھرے گا، اپنا دین لوگوں کو پڑھاتا پھرے گا، کیونکہ فرعون نے ان کا کچھ بھی نہیں بولا تھا نا، بالکل خاموش تھا. اور کیا وجہ تھی، اب جب وہ وہاں پہ ان کو سزا دے سکتا تھا تو پھر کیا موسیٰ علیہ السلام کے لیے نہیں کچھ کر سکتا تھا، کر سکتا تھا. لیکن علماء نے لکھا تفاسیر میں کہ فرعون بھی نا متاثر تو ضرور ہو گیا تھا، اس کے دل پہ بھی ہیبت بیٹھ گئی تھی کہ یہ جو موسیٰ علیہ السلام نے دکھایا واقعی یہ جادو نہیں لگتا، واقعی کوئی بڑی چیز ہے. آخر دیکھیں اتنا تو وہ بھی عقل مند تھا، دیکھ ہی رہا تھا نا، लेकिन ये वो जो लोग होते हैं ना शाह से ज्यादा कोचवान वफादार, ये आगे बढ़ बढ़ के जमीन आसमान के कलाबे मिलाते फिर रहे हैं, मूसा अलैहि सलाम के खिलाफ भड़का रहे हैं। आज भी यहाँ पे आप देखें बाज़ दफ़ा यहाँ की हुकूमत इतनी बड़े स्टेप्स नहीं ले रही होती, लेकिन कोई लोग होते हैं जिनको बहुत ज़्यादा तकलीफ़ होती है, वो उनको पंप करते हैं, नहीं ये मुसलमानों के खिलाफ ये लॉ होना चाहिए, ये होना चाहिए, इनको तो ऐसे कर देना चाहिए, फिर हुकूमतें स्टेप उठाती हैं। ये रियल वर्ल्ड में आप देख सकती। तो तुम इसको इसलिए छोड़ना चाहते हो फिरौन कि ये मूसा और इसकी कौम जो है ना ये जमीन में फसाद फैलाती फिर वगैरह का व आलिहा तक, और ये तुम चाहते हो कि वो तुमको भी छोड़ दें और तुम्हारे इलाहों को भी। इसका मतलब है कि फिरौन के भी इलाह थे, वो भी बुत परस्त भी था, आपको पता है एक नहीं था इलाह उनका, अपने आप को भी खुदा कहता था, बुतों को भी मानते थे, इसी तरह वो गाय की भी पूजा करते थे, तो बहुत सारे इन्होंने बनाए हुए थे। तो अब ये कह रहे हैं कि तुम चाह रहे हो कि मूसा तुम्हें छोड़ दे और तुम्हारे इलाहों को भी छोड़ दे, कोई और ही अपना दीन ले आए। वो देख रहे थे ना कि आम कोई बंदा एक बात करे तो उसको तो लोग नहीं फॉलो करेंगे, मगर यहाँ पे तो जब जादूगर इतने बड़े उनको वो इस्लाम ले आए तो लोगों पे तो कोई असर ज़रूर हुआ होगा, तो अब ये ना हो कि लोग भी चल पड़े मूसा अलैहि सलाम के पीछे जैसे जादूगर चले। काला, उसने कहा, अब फिरौन जो है ना उसको ज़रा आया, उसने कहा सनुकत्तिलु अबनाअहुम वनस्तहयी निसाअहुम, फिर भी बड़ा जोर लगा के तो उसने बोला, तो क्या बोला, हम अनकरीब इस इनके बेटों को कत्ल करेंगे और इनकी औरतों को हम जिंदा छोड़ देंगे। अच्छा, मूसा अलैहि सलाम और हारून अलैहि सलाम का फिर भी नहीं नाम लिया, और ले दे के सितम क्या है वो उन लोगों पे जो बनी इसराइल थे। तो इससे हमें पता चलता है कि दो बार इस बनी इसराइल की के बेटों को कत्ल किया गया और लड़कियों को छोड़ा गया। एक कब हुआ था, जब मूसा अलैहि सलाम की पैदाइश नहीं हुई थी उससे पहले, और एक कब है, जब इस वक्त ये जादूगरों का वाला मामला हुआ और इस वक्त फिरौन ने दोबारा ये ऐलान किया कि हम इनके बेटों को ज़िबा करेंगे। ठीक है, तो टू टाइम्स ये वाक़या हुआ है, याद रखें तारीख में। वह इन्ना फ़ौक़हुम क़ाहिरून, और बेशक हम तो इनके ऊपर ग़ालिब हैं, हमारी गिरफ्त इन पे मजबूत है, हम इनको वही सजा देंगे जो पहले देते थे। तो अब मूसा अलैहिस्सलाम की नबूवत के बाद बनी इसराइल पे एक और दफा अताब आ गया, एक और दफा उनकी जिंदगी मुसीबत में पड़ गई। और यही देखें, अब फिरौन की अभी भी जुर्रत नहीं है कि मूसा अलैहिस्सलाम के खिलाफ कोई करे, मूसा अलैहिस्सलाम पे कोई सजा नहीं दे सका। हालांकि वो कह रहे हैं सरदार के मूसा और इसकी कौम जो है वो फसाद फैलाएंगे, लेकिन वो सजा देखो किसके लिए सुना रहा है, हैरान कुन बात नहीं लगती। मतलब अंदर उसकी था ये बात कि मूसा हक पे है, और देखिए ईमान का एक रोब भी होता है, और ये फिरौन ने इनके बच्चों को मारा, कत्ल किया, ठीक है, वो फिजिकली खत्म करना था। आज पता ही क्या हो रहा है, आज मुसलमानों की नस्लों का फिजिकली तो नहीं कत्ल किया जा रहा, लेकिन स्पिरिचुअली इनका ईमान लूट लिया जा रहा, ईमान के लुटेरे हैं, ईमान छीन रहे हैं। तो रूहानी कत्ल तो हो गया ना इनका भी, अगर ईमान ही नहीं रहेगा तो फिर क्या रह जाएगा। तो आज भी हो रहा है मगर डिफरेंट तरीके से। खाला मूसा अली कौमी ही, अब मूसा अलैहि सलाम ने इसके बाद क्या कहा, जब ये ऐलान हो गया कि भाई तुम्हारे बच्चों को भी मार देंगे और इनकी औरतों को बस छोड़ देंगे, अब खुद ही ये लोग ख़त्म हो जाएंगे, तो अब मूसा अलैहि सलाम क्या कह रहे हैं अपनी कौम से, इस्तईनु बिल्लाहि वस्बिरू, मदद चाहो अल्लाह से और सब्र करो। दो टूल्स मूसा अलैहि सलाम ने अपनी कौम को दिए, ये नहीं कहा मूसा अलैहि सलाम ने कि जाओ तुम जो है ना जाके खुद को हमले शुरू कर दो, अब तुमने मरना तो है ही, तुम्हारे बच्चे जो मरेंगे उससे बेहतर नहीं है कि तुम जाके उनके साथ ये शुरू कर दो, ऐसे करो, नहीं। हमें भी ये कहा गया कुरान में, या अय्युहल्लज़ीना आमनू इस्तईनू बिस्सब्री वस्सलात, हमें कहा गया नमाज से और सब्र से मदद चाहो। یہ ہے اصلاح کا پروگرام. ہمارے لیے اس میں بہت بڑا سبق ہے. جب کوئی مشکل آ جائے جس میں آپ کے ہاتھ بند جائیں, آپ کچھ نہیں کر سکتے, تو پھر کیا کرو؟ صبر اور اللہ سے مدد مانگو. آپ صلی اللہ علیہ وسلم نے فرمایا, جب شدید انتہائی شدید حاجت آ پڑے اور انسان اسے لوگوں پہ پیش کر دے تو وہ حاجت دور نہیں ہوگی. وہ تکلیف, جو مصیبت, جو پریشانی اس کے اوپر آئی بھی, اگر آپ اس کو لے کے کبھی آئی ایم ایف کے پاس جائیں, کبھی فلانے کے پاس جائیں, کبھی کسی ملک سے مانگے, کبھی کسی سے مانگے, یا انسانوں میں ہم انڈیویجولز جب کسی اوروں کے پاس جائیں, اللہ کو چھوڑ کے وہ مشکل کبھی دور نہیں ہوگی. یعنی اپنے مسائل لوگوں پہ پیش نہ کرو کہ بس ان کی ہمدردیاں بنائیں, آئے ہم بڑے مظلوم, آئے ہمارے ساتھ یہ ہو گیا. آج تو ہمارا کیا ہوتا ہے, وہ کیمرہ مین لے کے پہنچ جاتے ہیں وہاں پہ اپنا کیمرہ, اور لوگ ان کو اپنی بس رونے روتے رہتے ہیں, روتے رہتے ہیں. آپ نے اللہ سے کتنی دفعہ مدد مانگی, اللہ کے سامنے کتنی دفعہ روئے, اس کے سامنے کتنی دفعہ فریاد کی. یہ نہیں کہ کسی انسان سے ہیلپ نہیں لے سکتے, ہیلپ لے سکتے ہیں آپ, بالکل لے سکتے, مگر کسی انسان کے پاس جانے سے پہلے اللہ کے آگے کھڑے ہو, اس سے مانگو, اس کے بعد ہاں اسباب اللہ تعالیٰ نے اختیار کرنے کا کی اجازت دی ہے کہ آپ ضروری اسباب اختیار کریں, ہاتھ پیر ماریں, یہ نہیں کہ بس ڈوب رہے ہیں تو ڈوبتے ہی رہیں, نہیں آپ کریں, لیکن اس سے پہلے اللہ سے مدد مانگو. اور یہاں پہ تو یہ لوگ کچھ بھی نہیں کر سکتے تھے, اتنے زیادہ فرعون کے عطاب میں تھے کہ ان کے لیے موسیٰ علیہ السلام نے دو ہی چیزوں کا بتایا کہ اس سزا کے جواب میں تم نے ریئیکشنری نہیں ہونا, تم نے نہیں کچھ کرنا, تم نے صبر کرنا ہے. آپ دیکھیں جو مکی دور ہے آپ صلی اللہ علیہ وسلم کا, اس میں بھی مسلمانوں کو کیا حکم تھا؟ یہ باتیں ہمارے لیے بڑی ریلیونٹ ہیں, اس لیے آپ ذرا نا غور سے سنیں. کیا حکم تھا؟ کوئی ریئیکشن شو کرنے کا حکم تھا؟ نہیں. کیا حکم تھا؟ صبر کرو. اگر صبر نہ کرتے اس وقت مسلمان کیا ہوتا بتائیں؟ کوئی ڈفرینٹ حالات ہوتے یا یہی ہوتے جو ہو رہے تھے؟ بہت ڈفرینٹ ہوتے. سوچیں کہ اگر وہاں پہ جا کے کوئی اٹھ کے جاتا اور ابو جہل کو کسی وقت رات کے وقت جا کے حملہ کر کے اس کو مار دیتا, کسی وقت جا کے ابو لہب کے اوپر پیچھے سے جا کے کوئی حملہ کر دیتا, اس کو ختم کر دیتا, کوئی خودکش ہو جاتا, کوئی فلاں ہو جاتا, اس طرح کی ریئیکشن شو ہوتے تو کیا ہوتا؟ گنتی کی چند ایک شہادتیں ہیں جو مکی دور میں ہوئی تھیں, آپ سوچ سکتے ہیں پھر کتنی شہادتیں ہوتی, کیونکہ پھر ظاہر ہے وہ باطل تیش میں آتا اور پھر وہ جو ظلم کرتے اس سے بھی کئی گنا زیادہ ہوتا جو اس وقت مسلمانوں پہ ہو رہا تھا. ابھی تو جو ظلم ہو رہا تھا مکی دور میں, تو اس میں کیا تھا کہ یہ تسلی تھی مسلمانوں کو, یہ تھا کہ ہم ٹھیک ہے ہمارے اوپر ظلم ہو رہا ہے, لیکن کافروں کو یہ تھا, ان کے دل کے اندر ایک بات تھی کہ ہم صحیح نہیں کر رہے. اسی لیے تو مسلمانوں کے ہی سپورٹرز کافروں میں سے نکلے, ابو جہل وغیرہ نہیں, لیکن سپورٹر جب آپ سیرت پڑھتے ہیں تو دیکھتے ہیں مسلمانوں کے حق میں ہی جو انصاف پسند لوگ تھے انہوں نے کہا نہیں یہ غلط کر رہے ہو. اور آج بھی ایسا ہے, اگر مسلمان صبر کریں اور اللہ سے مدد مانگے, اللہ انہی کافروں میں سے نکالے گا مددگار, انہی میں سپورٹر نکالے گا کہ نہیں ظلم ہے, یہ غلط بات ہے, یہ صحیح نہیں ہو رہا. جبھی تو مسلمان مکہ میں اتنے عرصے سروائیو کیے, 13 سال کا عرصہ کوئی کم نہیں ہوتا, ورنہ کیا مشکل تھی ان کے لیے, چند سو تو مسلمان تھے, کیا مشکل تھی ان کو قتل کرنا, سب کو ان کو ختم کر دینا. لیکن اللہ کا حکم کیا تھا؟ نہیں, صبر صبر, تم نے ریئیکشن شو کرنا ہی نہیں ہے. نہ بلال رضی اللہ تعالیٰ عنہ, ان کے کیا ہاتھ تو نہیں بندھے ہوئے تھے, وہ امیہ کا گلا گھونٹ دیتے کہ بھائی ٹھیک ہے ایک دفعہ مرنا ہے تو مرنا ہی ہے نا, اس وقت کم از کم جو ہے نا میں اس کا تو کام تمام کروں, لیکن نہیں اجازت تھی, ایک یعنی تھپڑ لگانے کی بھی اجازت نہیں تھی, اتنا سا ہی ریئیکشن شو کر دو. جب انسان بہت زیادہ ٹارچر برداشت کر رہا ہوتا نا تو وہ کہتا ہے ٹھیک ہے میری جان جائے تو جائے, اب ٹھیک ہے یا آر یا پار, اب میں نہیں رکوں گا. یہ ہوتا ہے بے صبرا ہونا. مسلمانوں نے بہت ٹارچر برداشت کیا مکہ میں, مگر کوئی ریئیکشن نہیں تھا, صبر ہی صبر تھا, نہ کوئی جلاؤ گھراؤ تھا, نہ کسی کے گھر جلا دیا انہوں نے, ना कोई तकरीबी कार्रवाइयां की, ना कोई टेररिस्ट एक्टिविटीज की, ना कोई कुछ किया, सबर किया। और अल्लाह ने फिर उस सबर का फल दिया। आज हमारे दुनिया में हालात ऐसे ही हैं जैसे मक्की दौर के थे मुसलमानों के, हम पिसे में, हमारे पास कोई ऐसी वो नहीं है कि जैसे जैसे मुसलमान उस वक़्त थे किन हालात में, उस तरह आज हमारे हालात हैं। इस वक्त सबर की ज़रूरत है क्योंकि हमारे अंदर ताकत नहीं है मुकाबला करने की। तो क़ाला मूसा लिक़ौमी इस्तईनू बिल्लाहि वस्बिरू, अपने आप को पहले स्ट्रॉन्ग करो, अल्लाह से अपना ताल्लुक मजबूत करो, अल्लाह से मदद चाहो। अल्लाह ताला ने तो कुन कहना है तो काम हो जाना, अल्लाह के तो कोई मुश्किल नहीं। आज अगर मुसलमान जलील है ना, अल्लाह का एक कुन का फैसला आ जाए तो मुसलमान उरूज पे चले जाए। और कोई वजूहात होती हैं कि इतनी जिल्लत और पसपाही आज मुसलमानों को मिली हुई है, हम अपनी इसलाह करें पहले, अपने किरदार को स्ट्रॉन्ग करें, अपने आप को इस कुरान पे लेकर आए। जब हमारे अपने किरदार मजबूत हो जाएंगे तब बातिल से मुकाबला करना आसान होगा। तो अल्लाह की मदद मांगो, सबर करो। और क्या फरमाया, इन्नल अर्द लिल्लाह, बेशक ये जमीन तो अल्लाह की है, यानी जमीन अल्लाह के हाथ में है, जिसको चाहे यूरिथु हा मैं शाह में नहीं बाधी, जिसको चाहे अपने बंदों में से अता फरमा दे, ये अल्लाह का कराम है। अच्छा एक बात और आपको बतानी थी सबर और साबित कदमी के ऊपर, ये बहुत बड़ी चीज़ है किसी भी दुश्मन का मुकाबला करने के लिए। इसलिए कि यूरोप की जो पिछली वर्ल्ड वॉर थी उनके जब सारे रिजल्ट्स लिखे गए तो वो कमीशन ने अपनी रिपोर्ट में लिखा था कि मुसलमान जो अल्लाह और आखरत पर ईमान रखने वाले हैं यही वो कौम है जो मैदान जंग में सबसे ज़्यादा बहादुर है और मुसीबत और मुशक्क़त पे सब्र करने में सबसे आगे है। जब मुसलमानों की सब्र की ट्रेनिंग हुई होगी ना तो बाद में जब कुफर के साथ मुकाबला भी होता है, देखिए ये उनकी हैं फाइंडिंग्स कि उन्होंने कहा कि मुसलमान ऐसे हैं सबसे ज़्यादा बहादुर हैं और सबसे ज़्यादा सब्र करने वाले हैं मुसीबत पर और मुशक्क़त पर। और फरमाया कि तुम ये ना फिक्र करो, जमीन तो अल्लाह की है, जिसको चाहेगा दे देगा अपने बंदों में से। और याद रखो वला आकिबतु लिल मुत्तकीम, आखरत तो जो है तकवा वालों की है। जो अच्छा अंजाम है वो उनका है जो अल्लाह से डरने वाले। देखिए यही एक लीडर की क्वालिटी होती है, कैसे उन्होंने अपनी कौम को जो बिल्कुल एकदम डाउन हो गई थी, फिरौन ने जब ये सजा सुनाई ज़ाहिर उनका हाल क्या हुआ होगा कि अब तो हमारी शामत फिर आ गई, तो उनको क्या बताया, अल्लाह पे भरोसा करो, अल्लाह पे नज़र रखने को सिखाया, उनका मोराल अप किया, मायूस ना हो, तुम फिक्र ना करो, हालात अच्छे हो जाएंगे क्योंकि इस ज़मीन का वारिस तो अल्लाह है। यानी इस वक्त हुकूमत के साथ उनका मतलब था कि इस वक्त टकराव नहीं किया जा सकता, इस वक्त करना क्या है, अल्लाह से मदद मांगनी, सब्र से अपने दीन पे कायम रहना, सब्र करना सीखना। ये जब ट्रेनिंग हो जाएगी देखो अल्लाह जिसको भी चाहे जमीन दे दे। कालू दीना मिन कबल अन तातीना, उन्होंने कहा ए मूसा हम तो पहले भी तकलीफ दिए जाते थे तुम्हारे आने से पहले, यानी जिस वक़्त तुम दुनिया में नहीं आए थे उस वक़्त भी हमें यही मुसीबत थी, उस वक्त भी हमारे ऊपर यही जुल्म हो रहा था, हमें बाद ईमान जीता ना, और इसके बाद भी कि अब तू आ गया है तो अब भी हमारे पर यही मुसीबत है। तो यानी उनका मतलब था फ़ायदा क्या हुआ तेरे आने का, हम तो पहले तो चलो ये था कि एक आएगा इनमें पैगंबर, उसकी वजह से हमारे बच्चे ज़िबा हो रहे थे कि वो पैगंबर आएगा तो हमें तसल्ली थी चलो आएगा पैगंबर हमारी भी जान ये मुसीबतों से छूट जाएगी, अब तुम आ भी गए तो हमारी मुसीबतें नहीं ख़त्म हुई। कैसे लोग हैं ना ये, वो हैं जो जद्दी पुश्ती मुसलमान हैं, इनकी अभी ट्रेनिंग की कितनी ज़रूरत थी सोचें, और ये बाद में पता चलेगा ना जब ये खुद प्रैक्टिकल फील्ड में आएंगे, जब मूसा अलैहि सलाम इनको लेकर यहाँ से जाएंगे तो पता चल जाएगा इनमें कितनी बेसब्री थी, इन्हें सब्र से काम नहीं लिया ना इन्होंने। अगर ये इस वक्त अपनी ट्रेनिंग करते, इस वक्त सब्र को सीखते, सब्र करना सीख लेते ना, तो उसके बाद फिर ये वो काम ना कर रहे थे जो बाद में किए। तो उन्होंने कहा हमारी तो मुसीबतें खत्म ही नहीं हुई। तो यानी एक तरह से मूसा अलैहि सलाम को एक कसूरवार ठहरा रहे, क्या फायदा हुआ तुम्हारे आने का। काला असा रब्बुकुम, उन्होंने जवाब दिया मूसा अलैहि सलाम ने कि करीब है कि तुम्हारा रब युहलिका अदुव्वकुम के हलाक कर दे तुम्हारे दुश्मन को। देखो ये वक्त भी आएगा, जल्दी आने वाला ये वक्त, फिक्र ना करो ये आजमाइशें तुम्हारी खत्म हो जाएंगी, अल्लाह इन बागियों को हलाक कर देगा जो उसके मानने वाले नहीं है। ये जो तुम्हारे पर सख्तियां आ रही हैं बतौर आजमाइश आ रही हैं, तो तुम इस वक्त ना फिक्र करो। वयस्तखलीफकुम फिल अर्द, और तुमको खलीफा बनाएगा जमीन में, यानी इनके बाद अल्लाह तुम्हें इक्तदार देगा। कितनी बड़ी पेशींगोइयां उनको की। और उसके बाद फयंदुरा कैफा तअमलून, फिर अल्लाह देखेगा कि तुम कैसा अमल करते हो, फिर अल्लाह तुम्हें आजमाएगा। आज तुम्हें अल्लाह मुसीबत में आजमा रहा है, उस वक्त तुम्हें इक्तदार दे के आजमाएगा, तुम्हारे दुश्मन को कत्ल करके उसको हलाक करके आजमाएगा। इसका मतलब क्या समझ आया कि यानी अल्लाह ताला तकलीफ में भी आजमाता है, तकलीफ दे के भी आजमाता है, और इख्तदार और इख्तियार और नेमतों की बारिश करके भी आजमाता है। कितनी बड़ी नेमत थी, फिरौन से ये तो कभी निजात पा ही नहीं सकते थे, फिरौन को तो ये कभी मार नहीं सकते थे कि ये फिरौन और उसकी सारी फौज से मुकाबला करते, ये तो मॉरली भी मेंटली भी शिकस्त खुर्दा थे, इतने डीमोरलाइज्ड थे कि ये तो जाहिर है जब इंसान अंदर से स्ट्रांग ना हो तो आप बाहर से जितने भी स्ट्रांग हो आप मुकाबला नहीं कर सकते। जिसके अंदर ही मर चुका हो, जो पहले ही एक कॉम्प्लेक्स का शिकार हो, इन्फीरियोरिटी कॉम्प्लेक्स का, वो तो नहीं मुकाबला कर सकेगा। जो पहले ही डीमोरलाइज हो वो फौज क्या लड़ेगी। तो इनका ये हाल था, इसलिए ये मुकाबला करने की पोजिशन में नहीं थे। अल्लाह ताला ने खुद इनके दुश्मन को हलाक कर दिया, देखे, और इनको जमीन में इक्तदार भी दिया। फिर अल्लाह देखेगा तुम क्या करते हो। देखें बाज़ दफ़ा मज़लूम समझता है मैं इतना मज़लूम हूँ, मेरा ये है, लेकिन जब अल्लाह ताला उसको जुल्म से निजात दे देता है उसके बाद वही मज़लूम ज़ालिम बन जाता है। जब अपनी बारी आती है तो वही जो पहले पिस रहा था वही जुल्म करने वाला बन जाता है, और अपना वो वक्त भूल जाता है कि जब मेरे ऊपर भी जुल्म होता था। तो ये बहुत अहम बात है कि अल्लाह तुम्हें भी इक्तदार देगा। आज उनको मिला हुआ ना, आज उनका टेस्ट हो रहा है, आज तुम्हें अल्लाह ताला उनके अंडर करके, उनके नीचे करके तुम्हारा टेस्ट ले रहा है, कल को तुम्हें ऊपर करके तुम्हारा टेस्ट लेगा। आज तुम उसको जालिम कर रहे हो ना, कल अल्लाह देखेगा कि कहीं तुम भी तो नहीं ऐसे अमल करते फिरौनियों जैसे, यहाँ अल्लाह का खौफ दिल में रख के अपनी राया से सलूक करते हो। तो देखें इनके साथ क्या हुआ था, हिटलर ने क्या इनके साथ किया था। आज ये वही सबक भूल गए, जितना जुल्म इनके साथ उसने किया था आज ये भी जुल्म करने वाले बन गए। तो मजलूम एक दिन वो मजलूम होता है, अगले दिन वही जालिम बन जाता है। अल्लाह ने तो देखना है, इक्तदार दे के भी देखना है कि कितना कोई इंसाफ करता है, आप कितना तवाज़े इख्तियार करता है, कितनी आजी करता है, या मुतकबर तो नहीं बन जाता। उस वक़्त भी देखना है और कमज़ोर करके भी देखना है कि जब तुम कमज़ोर होते हो तो तब तुम क्या करते हो, ताकतवर हो तो क्या अमल करते हो, कमज़ोर हो तो क्या अमल करते हो। तो हमें ये देखना है, हमें ये बात जहन में रखनी है, इस बात को नहीं भूलना कि अल्लाह ताला हर हाल में देख रहा है। कैफ़ तअमलून, तुम कैसा अमल करते हो, तुम्हारी डिफरेंट, किसी वक्त आपकी ज़िंदगी में दुख होगा, अल्लाह उस वक्त भी देख रहा है कि आप क्या करती हैं। किसी वक्त फिर दुख के दिन गुजर जाते हैं, सुख आ जाता है, खुशियां आ जाती हैं, ज़िंदगी आसान हो जाती है, अल्लाह उस वक्त भी देख रहा है कि आप तुम क्या करती हो। तो ये कभी ना सोच समझा करें कि बस दुख के दिन गुजर गए तो बस अब ये हैं तो अब मैं आपे से बाहर हो जाऊँ। नहीं, दुख में भी तुम्हारी आजमाइश थी, सुख में भी तुम्हारी आजमाइश, कभी भूला ना करें ये बात। यहां से हमें यह सबक मिलता है, अल्लाह ताला हमें अमल करने वाला बनाए, इन आयात से सबक सीखने वाला बनाए। बहुत जबरदस्त आयतें, अल्लाह हमारा ईमान ऐसा कर दे जैसा इन जादूगरों का ईमान था। اللہ تعالیٰ ہمیں مضبوط ایمان عطا فرمائے کہ کسی بھی آندھی طوفان کے آگے ہم گھبرانے والے گرنے والے نہ بنے, ہم مضبوط چٹانوں کی طرح ہو جائیں جن سے آ کے طوفان ٹکرائیں لیکن وہ چٹانیں اپنی جگہ سے نہ ہلیں. ایسا اللہ تعالیٰ ہمیں ایمان عطا فرما دے, اور اللہ ہمیں سکھ اور دکھ, خوشی اور غمی ہر حال میں اپنا فرما بردار رکھے, ہر حال میں ہمیں یہ سبق یاد رہے کہ اس وقت میرا امتحان ہو رہا ہے. سبحانک اللہم و بحمدک نشہد ان لا الہ الا انت نستغفرک و نتوب الیک. تلاوت سنتے.
قال الملأ من قوم فرعون إن هذا لساحر عليم يريد أن يخرجكم من أرضكم فماذا تأمرون قالوا أرجه وأخاه وأرسل في المدائن حاشرين يأتوك بكل ساحر عليم وجاء السحرة فرعون قالوا إن لنا لأجرا قالوا وإنكم لمن المقربين قالوا يا موسى إما أن تلقي وإما أن نكون نحن الملقين قال ألقوا فلما سحروا أعين الناس واسترهبوهم وجاءوا بسحر عظيم وأوحينا إلى موسى أن ألق عصاك فإذا هي تلقف ما يأفكون فوقع الحق وبطل ما كانوا يعملون فغلبوا هنالك وانقلبوا صاغرين وألقي السحرة ساجدين قالوا رب العالمين رب موسى وهارون قال فرعون آمنتم به قبل أن آذن لكم إن هذا لمكر مكرتموه في المدينة لتخرجوا منها أهلها فسوف تعلمون لأقطعن أيديكم وأرجلكم من خلاف ثم لأصلبنكم أجمعين قالوا إنا إلى ربنا منقلبون وما تنقم منا إلا أن آمنا بآيات ربنا لما جاء ربنا أفرغ علينا صبرا وتوفنا مسلمين وقال الملأ من قوم قوم فرعون أتذر موسى وقومه ليفسدوا في الأرض ويذرك وآلهتك قال سنقتل أبناءهم ونستحيي نساءهم وإنا فوقهم قاهرون قال موسى لقومه استعينوا بالله واصبروا إن الأرض لله يورثها من يشاء من عباده والعاقبة للمتقين قالوا أوذينا من قبل أن تأتينا ومن بعد ما جئتنا قال عسى ربكم أن يهلك عدوكم ويستخلفكم في الأرض فينظر كيف تعملون